शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी कञ्चनपुरको भीमदत्त नगर स्थित महेन्द्रनगर नगर विकास समितिले सेवाग्राहीहरूलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। महेन्द्रनगर विकास समितिले नगरलाई कसरी व्यवस्थित बनाइरहेको छ? नगर विकास समिति अन्तर्गत पर्ने अतिक्रमणमा परेको जग्गा खाली गराउने र घडेरी जग्गा उपलब्ध गराउने प्रक्रिया कस्तो छ त? आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर कुराकानी गरेका छौ। सुनौ, कञ्चनपुर जिल्लाको महेन्द्रनगर विकास समितिका सदस्य नरेश ओझासँग हाम्रा सहकर्मी सुरेन्द्र पालपालीले गरेको कुराकानी।
नरेश ओझा, महेन्द्रनगर नगर विकास समिति सदस्य।
नरेशजी, यो कञ्चनपुर जिल्लामा अवस्थित नगर विकास समिति जुन छ, यहाँ चाहिँ स्थापित नगर विकास समितिको अवस्थाको बारेमा कुरा गर्नु पर्दा के भन्नुहुन्छ?
नगर विकासहरू नेपालमा स्थापना हुनुको कारण चाहिँ सहरहरूको नक्सा कोर्ने, मास्टर प्लान गर्ने र एउटा भिजन दिने काम नगर विकासले गर्ने, अनि त्यसलाई कार्यान्वयन गर्दाखेरि नगरपालिका थ्रु गर्ने भनेर कन्सेप्टले भनेको हो। तर यहाँ उल्टो के भइदिएको छ भने अब नगरपालिका बढी हावी भए नगर विकास चाहिँ ओझेलमा परेको छ अहिले। अब अर्को तपाईँको यो विशेष गरेर महेन्द्रनगर नगर विकासलाई हेर्ने जनताको दृष्टिकोण अहिले विगतका समितिहरूले गरेका काम कारवाहीबाट एकदमै नकारात्मक बनेको छ। त्यो सबैलाई सुधार्ने भनेर हामीहरू आएको, तर हामीहरू आउने बित्तिकैदेखि काम कारवाही यो विगतका समितिको छानबिनको सिलसिलामा काम कारवाही रोकिएको हुनाले त्यसो चाहिँ सुधार्ने मौका चाहिँ हामीले पाएको छैन।
के कुराहरूमा खास गरी काम गर्छ यसले?
यसले तपाईँको घर बनाउँदाखेरि सिफारिस गर्ने नक्साको कि यो नालीहरू, पिच बाटोहरू, ग्रेभलिङहरू, पुलहरू जुन जुन एरिया यो नगर विकासमा पर्छ त्यसको विकास निर्माणका काम गर्ने उद्देश्य हो। र यससँग जमिन भएको हुनाले आवश्यक परेको खण्डमा सिटी हल बनाउने, सभा सम्मेलन गर्ने हलहरू बनाउने, स्विमिङ पुल, ठाउँको विकासको लागि गर्ने काम कारवाहीहरू चाहिँ नगर विकासले गर्ने हो। खासमा
जुन सिटी हल बन्दैछ त्यो पनि सम्पन्न भइसकेको छैन, त्यस्तै अरू के कुराहरू रोकिएको छ?
अहिले प्रशासनिक काम बाहेक अरू सबै लगभग रोकिएको छ। यहाँ कर्मचारीलाई तलब खुवाउने बाहेक र यो चिठीको सिफारिस बाहेक, यो नक्सा सिफारिस बाहेक अरू खासै काम चाहिँ भएको छैन।
अहिले तपाईँहरूको यो कार्यकालमा के परिवर्तन भइरहेको छ, के छ अवस्था?
हामीले गुरु योजना भनेर एउटा ठुलो बजेट बनाएका थियौँ, जसमा तपाईँको सिटी हलकै साइडमा स्विमिङ पुल, त्यहाँ चाहिँ व्यापारिक उद्देश्यले तपाईँको के अरे यो सटरहरू बनाएर एउटा यो पोखराको अथवा भनौँ ठमेलको एउटा टुरिस्ट एरिया जस्तो बनाउन हामीले खोजेका थियौँ। दुई तिन ठाउँमा हामीले यो सारगारीलाई पनि यो वृक्षारोपण गरेर एकदम राम्रो हिसाबले बनाउने, एउटापट्टिका धेरै जुन जमिन चाहिँ यो लिजको निर्णय नभएका लिजहरू छन्, दिएका छन् जुन चाहिँ एउटा एकल निर्णयमा अथवा यो गैर कानुनी तरिकाले, तिनीहरूलाई हटाउने भनेर हामीले योजना बनाएका थियौँ। त्यसको लागि हामीले बैठक बसेर मन्त्रालयमा सिफारिस गरिसकेपछि मन्त्रालयको टोलीले मन्त्रालयबाट आदेश चाहिँ अब उपरान्त यो छानबिन के अरे नगरिकन काम कारवाही रोक्ने भन्ने आइसकेपछि यो छानबिनको प्रक्रियामा छ। अहिले छानबिन टोली आएको छ, सबै डकुमेन्टहरू, निर्णय गरेका काम कारवाहीहरू, फाइलहरू सबै चाहिँ मन्त्रालयमा बुझाइएको छ र त्यो निर्णय आइसकेपछि काम खुल्ने भन्ने चाहिँ एउटा मन्त्रालयबाट चाहिँ सूचना आएको छ।
अनि नगर विकास समितिसँग खास गरी नगरभित्र धेरै ठाउँमा जग्गाहरू छ, भवन निर्माण भएका भवनबाट तपाईँहरूले उठाएको भाडाहरू कस्तो किसिमले युज गर्नु भएको छ?
भवन निर्माण भइसकेपछि त्यसको जुन सर्टेन भाडा आउँछ त्यो भाडाले चाहिँ हामीले विकास निर्माणका काम गर्ने हो। खाली भएको जमिनमा जुन चाहिँ पूर्वाधारहरू बनाएर त्यो पूर्वाधारहरूलाई यहाँको जनतालाई फाइदा हुने किसिमले निर्माण गरिदिने हो। अहिलेको भाडा तपाईँको सबै निर्माण कार्यमा जान्छ, तर यो वर्ष काम रोकिएको हुनाले कुनै पनि निर्माणका कार्यहरू गर्न सकिएको छैन।
नगर विकास समितिले अहिले बेहोरिरहेको चुनौती के हो त काम नभए पछाडि?
अब कतै बाटो नभएको ठाउँमा बाटो बन्थ्यो होला, ग्राभलिङ हुन्थ्यो होला, पिच बन्थ्यो होला, कहीँ धाराहरू बन्थ्यो होला, कतै टोयलेटहरू बन्थ्यो होला, ती सबै कामहरू रोकिएको छ। नगर विकासको काम रोकेर जनतालाई पनि गाह्रो भएको छ।
कहिले यो चाहिँ समस्या समाधान हुने सम्भावना छ?
अब हेरौँ, यो छानबिन टोली गठन भएको छ, त्यसको प्रतिवेदन आउँछ। अब त्यो पुरानो जुन चाहिँ यो समस्या भयो भनेर निवेदन परेका थिए, छानबिनको प्रक्रिया चालु रहेको छ र यो तिहार पछि चाहिँ काम खुल्छ कि भन्ने मन्त्रालयबाट चाहिँ एक खालको चाहिँ सहमति भएको जस्तो छ।
अनि नगर विकास समितिभित्र जुन अध्यक्षता गर्ने कुराहरू हुन्छ यो कुन मन्त्रालयबाटै सिफारिस भएर आएको हुन्छ?
हजुर, यो चाहिँ अब तपाईँको पहिला पञ्चायत कालमा राजाले आदेश दिएर गर्थ्यो, अञ्चलाधीशले नियुक्ति गर्थ्यो उताको क्याबिनेटको सिफारिसमा, त्यसपछि महेन्द्रनगरमा मेयरले चाहिँ यहाँको अध्यक्षता गर्थ्यो, त्यसपछि अहिले यो प्रजातन्त्र आइसकेपछि प्रजातन्त्रपछि तपाईँको मन्त्रीले चाहिँ सिधै आफ्नो कार्यकर्ताहरूलाई नियुक्त गर्ने खालको एउटा लगभग डिजाइन, काङ्ग्रेसको मन्त्री छ भने काङ्ग्रेसको मान्छेहरू चाहिँ बन्ने, माओवादीको छ भने माओवादीको, एमालेको छ भने त्यस्तै खालको अहिले चाहिँ चलन चाहिँ त्यस्तै छ।
यसले के नगर विकासलाई फाइदै हुन्छ त?
मन्त्रीले राम्रो केपेबल मान्छे छान्यो भने चाहिँ पक्कै पनि फाइदा हुन्छ, तर फेरि सानो यो 2 वर्षको कार्यकाल मात्रै हुने भएको हुनाले मान्छेका व्यक्तिगत आकाङ्क्षा भएका हुनाले कुनै मान्छे गलत पर्यो भने यो सिधै जनतालाई चाहिँ दुःख हुने, नेपाल सरकारको यो सम्पत्ति नै धरापमा पर्ने भएको हुनाले यसमा चाहिँ सचेत हुनुपर्छ र एउटा योग्य पढे लेखेको भिजन भएको मिसन भएको अलि क्षमतावान व्यक्ति चाहिँ छान्नुपर्छ भन्ने हो।
जस्तो तपाईँले भन्नुभयो जुन किसिम समस्या पर्न सक्छ त्यस्तो समस्याहरू केही परेको छ?
अब योभन्दा विगतका समितिले हामीले त काम नै गर्न पाएनौँ, योभन्दा विगतका समितिहरूले अब नेपाल सरकारको जमिन धेरै बाँडेको त्यो निर्णय नभइकन यहाँ सिस्टम कस्तो हुन्छ भने कुनै अफिसहरू अथवा कुनै सरकारी कार्यालयहरू कुनै अफिसलाई दिनुभन्दा पहिला तिनीहरूको निवेदन लिएर बोर्डमा राखेर सर्वदलीय पक्षबाट चाहिँ तपाईँको निर्णय गराएर त्यो निर्णयलाई आधिकारिक मानेर दिने सिस्टम हुन्थ्यो, तर अहिले चाहिँ अध्यक्षले आफ्नो स्वार्थ हेरेर आफ्नो एकल निर्णयमा दिने जुन सिस्टम बसेको छ त्यो सिस्टमले चाहिँ यो बजार एरिया नै तपाईँको यो लगभग जमिन व्यक्तिहरूले कब्जा गरे जस्तै भएको छ, त्यही नै सबभन्दा ठुलो घाटा छ। जुन मास्टर प्लान बनेको छ त्यो मास्टर प्लानलाई मिचेर विभिन्न किसिमका यो टहराहरू बनाएर यो सडरहरू बनाएर चाहिँ यो अलिकति चाहिँ यो 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 सिस्टम नै बिगारेको जस्तो
फोका छाप्राहरू पनि बनिरहेको छ। नगर विकास समितिका ठाउँहरू चाहिँ कब्जा भयो भनेर विभिन्न चोटि कुराहरू पनि उठ्यो, अहिले के छ कञ्चनपुर जिल्लामा?
अहिले खोका छपराको स्थिति कस्तो छ भने 53 सालमा यो 48 सालदेखि बसेका हुन् क्यारे, मलाई ठ्याक्कै यसको पृष्ठभूमि थाहा भएन, मैले थाहा पाए अनुसार 53 सालमा 58 सालमा जति पनि नयाँ समितिहरू आए ती सबै समितिहरूले खोका छाप्रालाई यहीँ व्यवस्थापन गर्ने भनेर एउटा निर्णय गर्यो। पुरानो निर्णय चाहिँ गर्दाखेरि बर्मदेव गर्ने भन्ने भएको र त्यसपछि खोका छाप्राले चाहिँ टाढा पर्यो भनेर आन्दोलन गरे, पूर्जा पाउनुपर्छ भनेर पनि धेरै दिन अफिस चाहिँ 1 महिनाका हिसाबले बन्द भयो अरे, अनि त्यसपछिका धेरै निर्णयहरू व्यवस्थापन गर्नुपर्छ, यिनीहरूलाई चाहिँ नगर विकासको डिजाइनमा नक्सा कोरेर सबै चाहिँ यो मास्टर प्लान अन्तर्गत उहाँलाई व्यवस्थित गरिदिनुपर्छ भन्ने विभिन्न खालका निर्णयहरू भएका छन् विभिन्न समयमा विभिन्न समितिबाट विभिन्न अध्यक्षहरूबाट, र यसपालिको चाहिँ मन्त्रालयबाट पनि यसको स्वीकृति आएको छ, सायद यो खोका छाप्रा चाहिँ यो व्यवस्थापन हुन्छ होला, तर त्यसबाहेकको जुन चाहिँ यो व्यक्तिगत रूपले चाहिँ गएका लिजहरू छन् त्यो चाहिँ खारिज गर्ने हामी प्रक्रियामा छौँ।
नगरपालिकासँगको सम्बन्ध कस्तो छ खास गरी नगर विकासको अहिलेको अवस्था?
अब खासमा हुनुपर्ने सबै मास्टर प्लान गर्नुपर्ने सहरको नगर विकासले हो, नगर विकासले निर्णय गरिसकेपछि त्यसलाई इम्प्लिमेन्ट गरिदिने कार्यान्वयन गरिदिने काम नगरपालिकाको हो, तर अहिले पानी बराबरको अवस्था छ, न उनीहरू चाहिँ नगर विकासलाई कुनै प्रोग्राममा बोलाउँछन् न नगर विकास चाहिँ चिठी त काट्छ उपस्थित भइदिने बारे भनेर, तर अब मन लाग्यो भने आउँछन् मन लागेन भने आउँदैन, यस्तै छ, त्यति खासै राम्रो सम्बन्ध समन्वय चाहिँ छैन नगरपालिकासँग नगर विकासको।
नगर विकास समितिहरू देशभरिको कति यो जिल्लाहरूमा छ?
यो लगभग अहिले जति नगरपालिका छन् सबै नगरपालिकामा 1-1 नगर विकास बनाउने भन्ने एउटा कन्सेप्ट आएको छ, त्यही भएर जति नगरपालिका हुन्छन् त्यति नै नगर विकास हुन्छन् भन्ने एउटा लागेको छ। र अहिले नै यो नगरपालिका बस्नुभन्दा पहिले नै यो नगर विकास बनेका हुनाले धेरैजसो जिल्लामा राम्रो राम्रो धनगढीमै तपाईँको टिकापुरमा छ, धनगढी कैलाली त्यो बजारमै छ, यो सबै लगभग जिल्लामा ठुल्ठुलो ठाउँमा झन् जुन ठाउँमा जमिनहरू छ त्यो नगर विकासको अन्डरमा भएको हुनाले लगभग लगभग तराईका जिल्लाहरू सबैमा चाहिँ यो नगर विकास छ। पहाडको जिल्लाहरूमा अलिकति कम छ किन जमिन पनि खासै नहुने व्यक्तिगत त्यो के पहाडहरू भएको हुनाले। अब यता जमिन टन्नै भयो, ऐलानी जमिन भन्ने हुन्छ, त्यो ऐलानी जमिनलाई चाहिँ नेपाल सरकारले पूर्जा बनाएर आफ्नो नियन्त्रणमा लिएको हो। र जुन जुन ठाउँमा त्यसरी लिएको छ, कुनै ठाउँमा जिल्ला विकासबाट लिएको छ भने कुनै ठाउँमा अब विशेष गरेर नगर विकासबाट नै लिएको छ, कुनै ठाउँमा अब नगरपालिकाले आफ्नो अन्डरमा राखेको छ। अब जुन संस्थालाई जुन सरकारी संस्थालाई आवश्यक पर्छ त्यो सरकारी संस्थाले निवेदन दिएर आफ्नो लागि जमिन माग्न सक्छ नगर विकासबाट।
के हुन्छ त्यसको मूल्य, कस्तो निर्धारण हुन्छ?
मूल्य तपाईँको सरकारी व्यवस्था अनुसार नै हुन्छ, जुन चाहिँ सरकारको एउटा रेट दिएको हुन्छ त्यो रेट अनुसार ठाउँ हेरेर त्यसको त्यो सबै के भन्छन् मूल्याङ्कन गरेर त्यो मूल्याङ्कन आएको सरकारी रकमको चाहिँ अब त्यो कति हुन्छ, प्राइभेट भन्दा सस्तो हुन्छ।
जस्तो नगर विकास समितिले यदि साँच्चै कसैलाई जग्गा दिनु पर्यो भने कस्तो मान्छेहरू अथवा कस्तो संघ संस्था कस्तो किसिमको अवस्थामा चाहिँ बढी प्रायोरिटी?
खास गरेर प्रायोरिटी दिने भनेको नेपाल सरकारको सहयोगी संस्थाहरू, नेपाल सरकारका सहयोगी अफिसहरूलाई दिने हो। त्यसपछि तपाईँको यो जहाँ चाहिँ भूकम्प पीडित सुकुम्बासीहरू आवश्यक परेको बेला जस्तै तपाईँको पत्रकार महासङ्घ, यो जुन संस्थाहरू छ परोपकारी संस्थाहरू अथवा जुनले प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै फाइदा नलिइकन जनताको सहयोग गर्छ, जनतालाई सुविधा दिन्छ, त्यस्ता संस्थाहरूलाई दिने भन्ने हो। त्यसपछि कुनै पीडित मान्छेहरू छन् जस्तै कुनै ग्रान्ड प्लान बनाउँदाखेरि, मास्टर प्लान बनाउँदाखेरि तपाईँको रोडमै पर्यो कसैको जमिन, अथवा कुनै प्लान बनाउँदाखेरि त्यो जमिन चाहिँ नेपाल सरकारले लिनु पर्यो भने त्यस्ता व्यक्तिहरूलाई व्यवस्थित गरिदिने काम यो नगर विकासले गर्छ।
कञ्चनपुर जिल्लामा कति जति जमिन छ खास गरी नगर विकास समितिको आफ्नो?
यसको सब नगर विकासले पूर्जा बनाउँदाखेरि 648 बिघा जमिन थियो भनेर मैले सुनेको छुँ। अब अहिलेको डेटमा चाहिँ तपाईँको हाराहारीमा 150 बिघा जमिन छ कि भन्ने छ, त्यो पनि कति छ फिक्स चाहिँ मलाई एक्ज्याक्टली चाहिँ मलाई थाहा छैन।
त्यस्तो हुनको पछाडिको कारण रिजन के होला?
यसको लागि सुरुमा हुँदाखेरि चाहिँ सबै जुन ऐलानी जमिन थियो त्यो नगर विकासले लियो, त्यसपछि सरकारी अफिसहरूलाई दियो, कुनै सरकारी स्कुलहरूलाई जस्तै बैजनाथ स्कुललाई दियो, तपाईँको राष्ट्रियलाई दियो, कञ्चनलाई दियो, ठुलो ठुलो जुन विद्यालय के अरे त्यति बेला जमिन नभएका विद्यालयहरू बसे त अफिसहरू बसे उहाँहरूलाई चाहिँ छुट्यायो। त्यसपछि चाहिँ अब पहाडबाट झरेका ती व्यक्तिहरू तिनीहरूलाई चाहिँ जस्तै राजा महेन्द्रले चाहिँ यहाँ व्यवस्थापन गर्नको लागि तपाईँको यो प्लटहरू बनाइदियो, यो तपाईँको यो बजारको यो फ्री लाइन भन्ने सबै यो पूर्वदेखि आएका जो बर्मेलीहरू हामी भन्छौँ तिनीहरूलाई व्यवस्थापन गर्नलाई बनाइदियो। यस्तै यस्तै किसिमले व्यवस्थापन गर्दै जाँदा जाँदा यो बजारको यो सम्पूर्ण प्रक्रिया के अरे यो स्ट्रक्चर बनाउँदै जाँदा, स्ट्रक्चर हुँदाखेरि जस्तै पुरै बजार बस्यो, मञ्च बन्यो, कबडौल बन्यो, यस्तो ठुल्ठुलो जमिनहरू चाहिँ प्रयोग भयो, त्यही भएर यो घट्दा घट्दै गयो। पछिमा के विकृति आयो भने नगर विकासमा गइसकेपछि कानुन फितलो भएको हुनाले, त्यति कडा कानुन नभएको हुनाले कुनै व्यक्ति आइसकेपछि त्यसको स्वार्थपूर्ति गर्न आफ्नो नाममा जमिन हाल्ने काम पनि भयो भनेर मैले सुनेको छु। त्यही हुनाले यो छानबिन टोली हामीले निर्णय गरेर यो गरिदिनु पर्यो भनेर आह्वान गरेर अहिले छानबिन चाहिँ भइरहेको।
कहिले गर्नुभएको यहाँले आह्वान?
यो हामीले पहिलो बैठकबाट नै हामीले चाहिँ यो अनियमितता भएको जति पनि छ त्यसलाई छानबिन गर्ने भनेर भनेका थियौँ। त्यसपछि त्यो मन्त्रालय नटेरेपछि यहाँ चाहिँ धेरै ठाउँमा चाहिँ यो भवनहरू बन्न थाले नगर विकासको जमिनमा बिना अनुमति व्यक्तिगत स्वार्थका लागि बन्न थाले। हामीले सिडिओलाई फोन गरेर यहाँको सभासदहरूलाई फोन गरेर ती कामहरू सबै रोकायौँ, अहिले ती कामहरू रोकिएका छन्। र अब यो प्रक्रिया यो हाम्रो जुन कारवाही यो प्रक्रियामा भएको हुनाले, यो कारवाही प्रक्रियामा भएको हुनाले अब खोलिसकेपछि जुन अरू जमिन चाहिँ यो कब्जा गर्ने यो जुन सिस्टम बसेको त्यसलाई पनि चिठी काटेर हटाउने भन्ने काम गर्ने त्यो हटाउनलाई यो प्रक्रियामा जाने सोच हाम्रो समितिले बनाएको छ।
अबको नगर विकास कस्तो किसिमले चिनाउन चाहनुहुन्छ तपाईँहरू?
हामी छिर्ने बित्तिकै हामीले सबभन्दा पहिला यहाँको प्रशासनिक ढाँचा जुन थियो त्यसलाई परिवर्तन गऱ्यौँ। त्यो परिवर्तन हुने बित्तिकै जुन मान्छे यहाँ सेवा गराइरहेको हुन्थ्यो तिनीहरूले चाहिँ त्यो परिवर्तन भएको महसुस पनि गरे, धेरैले भने पनि। त्यसपछि हामीले एउटा यो मेगा प्लान भनेर बनाएका थियौँ, यो महिनाभित्र यो गर्ने, अर्को महिनाभित्र भनेर जुन एक्सन प्लान बनाएका थियौँ, त्यो एक्सन प्लान अन्तर्गत नै हामी जुन यो छवि बनेको थियो, भ्रष्ट छवि भनौँ, एकचोटि भ्रष्ट छवि जुन नगर विकासको बनेको थियो, त्यो छविलाई चाहिँ हामीले परिवर्तन गर्छौँ भनेर आँटेका थियौँ, त्यसको लागि कार्ययोजना पनि बनाएका थियौँ, तर काम गर्न पाइएन। अब चाहिँ काम गर्न पाइयो भने जुन छवि बजारमा नगर विकासको छ त्यो पक्कै पनि परिवर्तन हुन्छ,
राम्रो कन्डिसनमा देख्छ र नगर विकासले राम्रो काम गर्छ भन्ने आशा अपेक्षा गर्न सक्छ।
एकदम मजाले यो जनताको हितको लागि हुन्छ, जुन पीडित जनता छन् तिनीहरूको हितको लागि पनि हुन्छ, यो जुन व्यक्तिवादी हाबी भएको छ तिनीहरू वृद्धको लागि हुन्छ, र अबको नगर विकास राम्रो स्वच्छ र भ्रष्ट नहुने नगर विकास।
पहिला जुन ब्लेम लागिरहेको थियो त्यो ब्लेमहरू पनि केही हदसम्म साबित पनि हुनसक्छ होला होइन, अब यो भोलि रिजल्ट आए पछाडि यसको काम कारवाही कसरी अगाडि बढ्छ त अब नगर विकासको?
जुन छानबिन चलिरहेको छ अब गल्ती गरेकाहरूले चाहिँ सजाय पाउलान्, अब जुन समिति अथवा जसले चाहिँ अब यो गल्ती गरिएको छ तिनीहरूले सजाय पाउलान्, मन्त्रालयले आफ्नो प्रक्रिया अगाडि बढाउला, जुन पनि यो के अरे नेपालको कानुनले जुन सजाय दिन्छ त्यो देला, अब त्यो प्रक्रिया गइसकेपछि काम सुरु भइसकेपछि अब त्यो नयाँ प्लान बनाएर नयाँ तरिकाले चाहिँ अब हिँड्ने हामीले सोचेका छौँ।
हुन्छ, अब हामी कार्यक्रमको अन्ततिर आइरहेका छौँ नरेशजी, नगर विकास समिति एउटा भनौँ अहिले केही नगर्ने अवस्थामा आइपुगेको अवस्था पुग्यो, एउटा राम्रो कन्डिसनमा ल्याउनको लागि तपाईँहरू के कुरा चाहनुहुन्छ?
नगर विकास समिति तपाईँको खालि त्यो 3-4-5 जना चाहिँ सदस्य र एकजना अध्यक्ष मात्रै होइन, यो सर्वदलीय हो, यसमा सबै दलका प्रतिनिधिहरू हुन्छन्, जुन डिसिजन गर्छन् सर्वदलीय हुन्छ। अब यस्तो अध्यक्ष चाहियो, यस्तो टिम चाहियो जससँग आफ्नो यो नगर विकास सम्बन्धी मिसन होस्, भिजन होस्, भोलिको दिनमा के हुनसक्छ, यो सहरलाई भोलिको दिनमा के समस्याहरू आउन सक्छन् भनेर आजको ध्यानमा निहाल्न सक्ने होस्, भोलिका दिनका समस्याहरू आज नै समाधान गर्न सक्ने होस्, त्यस्तो खालको एउटा टिम आयो भने यो नगर विकास धेरै राम्रो बनेर जान्छ, भोलिका हाम्रो जुन पिँढी हुन्छ त्यो पिँढीलाई दुःख हुँदैन। होइन, अब विगतका यो समितिहरू जस्तै यो मै खाउँ मै लाउँ सबै सुख के शैलभ मै भोगौँ भन्ने खालका आयो भने चाहिँ नगर विकास यो साँच्चैकै नगर विकास नै हुन्छ।
हुन्छ, कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभयो रेडियो कार्यक्रमका लागि धन्यवाद।
धन्यवाद, यो मौका दिनुभयो, नगर विकासका केही कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेहिताबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेहिता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। हाम्रो इमेल ठेगाना रहेको छ शुक्लाफाटा@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेहिता लिएर उपस्थित हुने नै छौ। त्यति जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डगौरा पनि विदा माग्छु। नमस्कार।